यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। सरकारले लकडाउनका कारण प्रभावित उद्योग व्यवसायहरूको संरक्षणका लागि थप छूट सुविधा दिने, असंगठित क्षेत्रका श्रमिकहरूलाई सार्वजनिक निर्माण कार्यमा लगाउने निर्णय, गत 24 घण्टामा मुलुकमा कोरोनाको कुनै नयाँ संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयको जानकारी, एक महिनादेखि भारतका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका नेपालीहरू दार्चुला र बैतडी नाकाबाट स्वदेश प्रवेश, र कोरोना भाइरसको संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या 2,28,000 नाग्यो, कुल संक्रमित 32 लाखको हाराहारीमा। सरकारले लकडाउनका कारण अति प्रभावित हुने श्रमिकको जीवनयापनलाई सहज बनाउन र उद्योग व्यवसायहरूको संरक्षणका लागि यसअघि कार्यान्वयनमा रहेको छूट र सुविधा थप गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका अर्थ र संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले असंगठित क्षेत्रका श्रमिकहरूलाई सार्वजनिक निर्माणको कार्यमा लगाउने निर्णय गरिएको जानकारी दिनुभयो।
असंगठित क्षेत्रमा कार्यरत रही हाल रोजगारी वा कामविहीन भएका श्रमिकहरूलाई स्थानीय तह वा प्रदेश वा संघीय कार्यालयबाट सम्पादन हुने सार्वजनिक निर्माणका काममा लगाउने, यसरी काममा वा श्रममा लगाउँदा निजहरूलाई दैनिक ज्याला नगद वा खाद्यान्नको रूपमा उपलब्ध गराउने, असंगठित क्षेत्रमा काम गर्ने श्रमिकलाई प्रदान गर्ने राहत मापदण्डको सीमाभित्र रहे स्थानीय तहले दैनिक ज्याला दर निर्धारण गर्ने, काममा नआउने वा नचाहने काम गर्न नचाहने व्यक्ति राहत माग गर्न आएमा काममा आउने व्यक्तिले पाएको पारिश्रमिकको 25% हुन आउने रकम बराबरको खाद्यान्न मात्र उपलब्ध गराउने, यस सम्बन्धी विधि र प्रक्रिया तयार गरी कार्यान्वयन गर्ने र सोको लागि आवश्यक सहजीकरण र समन्वय संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले मिलाउने।
मन्त्री डाक्टर खतिवड़ाले राहत मापदण्डको सीमाभित्र रहेर स्थानीय तहले श्रमिकहरूको ज्याला निर्धारण गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो। मन्त्री डाक्टर खतिवड़ाले ठूला उद्योगहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिनुभयो।
यसरी कर्जाको सुविधा माग गर्ने उद्योग या प्रतिष्ठानले 2076 पौष महिनामा सम्बन्धित अन्तर्राष्ट्रिय कार्यालयमा पेश गरेको पारिश्रमिक भुक्तानीको स्रोतमा कर कटी गरेको अग्रिम करको विवरण पेश गर्नुपर्ने, यसको कारण चाहिँ के हो भने कृत्रिम रूपमा कामदार खडा गरेर हाम्रा चाहिँ संख्या यति उति हुन् भन्ने प्रवृत्ति नरहोस् र मर्खामा परेका व्यवसायहरू जसले श्रमिकलाई वास्तविक श्रमिकलाई नै ज्याला तिर्ने स्थिति बनेको छैन उहाँहरूलाई चाहिँ सरकारले र त्यो मानेमा राष्ट्र ब्याङ्कले ब्याङ्किङ प्रणाली मार्फत सहयोग गर्ने भन्ने यसको अभिप्राय हो।
ऋणीहरूले कर्जाको पुनर्तालकीकरण गर्न पाउने, पुनर्कर्जा कोषलाई 60 अर्बबाट बढ़ाएर 1 खर्ब बनाउने, औचित्यका आधारमा ऋण भुक्तानीको अवधि बढ़ाउने, बैंक तथा वित्तीय संस्थाहरूलाई सरल ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको मन्त्री डाक्टर खतिवड़ाले उल्लेख गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत 24 घण्टामा नेपालमा कुनै पनि नयाँ कोरोना संक्रमित नभेटिएको जनाएको छ। मन्त्रालयमा आज आयोजित नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले हालसम्म 12,011 व्यक्तिमा पीसीआर र आरडीटी विधिबाट 46,860 नमूना परीक्षण गरिएको जानकारी दिनुभयो। गत 24 घण्टामा थप 1,682 परीक्षण भएका छन्। मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाका अनुसार हालसम्म क्वारेन्टाइनमा बस्नेको संख्या 23,363 रहेको छ। अहिलेसम्म आइसोलेसनमा 80 जना रहेका छन्। तीमध्ये काठमाडौँ उपत्यकामा 3 जना रहेका छन् भने उपत्यका बाहिर 77 जना रहेका छन्। रेड जोनमा हालसम्म 312 जना रहेका छन्। मन्त्रालयले दक्षिण कोरिया र चीनबाट स्वास्थ्य सामग्री प्राप्त भएको जनाएको छ। यसैबीच देशका विभिन्न जिल्लामा दादुराको प्रकोप बढ़िरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर झलक गौतमले देशका विभिन्न जिल्लामा दादुराको प्रकोप बढ़िरहेको बताउनुभयो। उहाँले गत पुसदेखि हालसम्म 185 दादुरा रोगका बिरामी देखिएका जानकारी दिनुभयो। झापा, सर्लाही, धादिङ, काठमाडौँ, ललितपुर, चितवन र गोर्खामा दादुराका बिरामी देखिएका डाक्टर गौतमले बताउनुभयो, जसमा चार महिनादेखि 40 वर्ष उमेर समूहका व्यक्तिमा दादुरा देखिएको छ। स्वास्थ्य प्रशासक डाक्टर गौतमका अनुसार दादुरा रोग देखिएका मध्ये धादिङमा दुईजना बाल बालिकाको मृत्यु समेत भएको थियो। उहाँले तत्कालको लागि खोपजन्य सामग्रीको अभाव नभएको स्पष्ट गर्नुभयो। खोपजन्य सामग्री कम्तीमा 3 महिनासम्मलाई पुग्ने हुँदा विभिन्न जिल्लामा स्थानीय तहसँग समन्वय गरेर नियमित रूपमा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य प्रशासक डाक्टर गौतमले बताउनुभयो। सरकारले कोरोना भाइरस कोविड 19 संक्रमण रोकथाम नियन्त्रण उपचार र यसका कारण अर्थतन्त्रमा पर्न सक्ने क्षति न्यूनीकरण गर्न आवश्यक स्रोत व्यवस्थापनका लागि थप अन्तर्राष्ट्रिय सहायता परिचालन गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ। यही वैशाख 14 गते बसेको मन्त्री परिषद बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थ र संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले हरित जलवायु कोष तथा विश्व खाद्य तथा कृषि संगठनको सहयोगमा वन तथा वातावरण मन्त्रालयबाट कार्यान्वयन गर्ने गरी बिल्डिङ रिजिलियन्ट चुरिया रिजन अफ नेपाल कार्यक्रम कार्यान्वयनका लागि करिब 4.79 अर्ब रूपियाँ अनुदान सहायता स्वीकार गर्न र समझदारी पत्रमा हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिने निर्णय गरिएको जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले महिला बाल बालिका अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकमा कोरोना भाइरसका कारणले परेको र पार्न सक्ने असरका बारेमा सम्बोधन गर्न सामाजिक सेवा संस्था परिचालन गर्ने कार्ययोजना 2077 र सार्वजनिक खरिद 10 संशोधन नियमावली 2077 स्वीकृत गर्ने निर्णय गरेको मन्त्री डाक्टर खतिवड़ाले बताउनुभयो। मन्त्री डाक्टर खतिवड़ाले रिक्त दरबन्दी पूर्ति गर्न लोक सेवा आयोगबाट भएका विज्ञापन अनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका र पदपूर्ति सम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्म स्थगित गर्न लोक सेवा आयोगलाई अनुरोध गर्ने निर्णय भएको उल्लेख गर्नुभयो। यसैगरी मन्त्री परिषद बैठकले कोरोना भाइरसको उपचार बापत अस्पतालहरूलाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश 2077 कोविड 19 युनिफाइड अस्पताल सञ्चालन आदेश 2077 र कोरोना उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश 2077 स्वीकृत गरेको छ। महाकाली लोकमार्ग अन्तर्गत दार्चुला टिंकर खण्डको 134 किलोमिटर मध्ये ठेक्का व्यवस्थापन हुन बाँकी 87 किलोमिटर खण्डको ट्र्याक निर्माण नेपाली सेनाबाट गर्ने निर्णय मन्त्री परिषद बैठकले गरेको छ। कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लकडाउन जारी गरिएपछि सीमावर्ती भारतीय क्षेत्रमा क्वारेन्टाइनमा रहेका सुदूरपश्चिमका विभिन्न जिल्लाका 2000 भन्दा बढ़ी सर्वसाधारणलाई एक महिनापछि स्वदेश फर्काउने कार्य शुरू भएको छ। लकडाउनका कारण सीमा बन्द भएपछि गत चैत्र दोस्रो सातादेखि भारतको झुलाघाट धारचुला पिथौरागढ लगायतका क्षेत्रमा क्वारेन्टाइनमा रहेका नेपालीहरूको भारतमै कोरोना परीक्षण गरिएकोमा नेगेटिभ रिपोर्ट आएपछि उनीहरूलाई स्वदेश फर्काउने प्रक्रिया शुरू गरिएको हो। पहिलो चरणमा 1800 बढ़ी नेपालीलाई स्वदेश फर्काउन थालिएको छ। त्यस क्रममा बैतडी र दार्चुला स्थित नाकाबाट कतिपय आजै स्वदेश फर्किएको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ। उनीहरूलाई सम्बन्धित स्थानीय तहको जिम्मेवारीमा 14 दिन स्थानीय क्वारेन्टाइनहरूमा राखी पुनः कोरोना परीक्षण गरी घर फर्काउने सरकारको तयारी रहेको सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहीले जानकारी दिनुभयो।
भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरू लगभग 2000 भन्दा बढीको संख्यामा पिथौरागढमा धारचुलामा होइन बनबासामा विभिन्न भूभागमा चाहिँ क्वारेन्टाइन भएर राखेको स्थिति हो। उहाँहरूले 35 दिन जति गुजारिसक्नु भएको छ, समय क्वारेन्टाइनमा बिताइसक्नु भएको छ। भारतको चाहिँ मेडिकल टिमले उहाँहरूको चाहिँ परीक्षण गरेर उहाँहरूको नेगेटिभ छ भन्ने खालको पनि सिफारिस छ होइन। अनि हामीले हाम्रा देशका नागरिकहरूलाई चाहिँ आफ्नो ठाउँमा भित्राउँदा उचित हुन्छ भन्ने हाम्रो प्रदेश सरकारको सुझाव र चाहिँ आग्रह थियो। गृह मन्त्रालयको चाहिँ निर्देशन र समन्वयमा यहाँको स्थानीय प्रशासनले दार्चुला जिल्लाको प्रमुख जिल्ला अधिकारी बैतडी जिल्लाको प्रमुख जिल्ला अधिकारीहरूले लगभग 1800 भन्दा बढी नागरिकहरूलाई चाहिँ हाम्रो देशमा अब ल्याउने उहाँहरूलाई स्थानीय तहमा चाहिँ समन्वय गरेर चाहिँ त्यहाँ पठाउने स्थानीय तहमा पनि 14 दिन जति चाहिँ क्वारेन्टाइन गरेर राख्ने उहाँहरूको मेडिकल चेकअप गर्ने उहाँहरूलाई आरडीटीको दायरामा ल्याउने त्यसपछि मात्र घरमा पठाउने भन्ने खालको तयारी भयो।
त्यसमा चाहिँ कति नेपालीहरू फर्किसके त्यस्तो केही जानकारी जानकारी छ हामीलाई?
बैतडी यो झुलाघाट नाकाबाट लगभग 800 जना जति आउने, त्यसै गरी दार्चुलाको सिमानाबाट 1000 जति, यसरी 1800 भन्दा बढी नागरिकहरू त्यहाँ रहेको र उहाँहरूले ल्याउने तयारी।
आज केही आइसकेको, नेपाल प्रवेश गरिसकेको
केही मान्छेलाई आज नै प्रवेश गराएको, उहाँहरूलाई सोसियल डिस्टेन्सिङ कायम गराएर होइन मेडिकल चेकअप पनि गराएर।
यो क्रम कति दिनसम्म चल्ला मन्जु?
त्यहाँ सिमानामा रहेका दाजुभाइ दिदीबहिनीहरू लामो समय उहाँहरूले काटिसक्नु भएको छ, मेडिकल रिपोर्ट पनि उहाँहरूको नेगेटिभ आएको इन्डियन काउन्टर पार्टको भनाइ छ होइन। यस्तो बेला अब उहाँहरूलाई संघीय गृह मन्त्रालयको चाहिँ निर्देशन र समन्वयमा स्थानीय प्रशासनले ल्याउने कामको जुन अगुवाई गरिराखेका छ, सिमानामा धेरै छैनन्, त्यो 2200 हाराहारीमा उहाँहरू हुनुहुन्छ, 1800 जति आउने एकदम लाइनमा हुनुहुन्छ।
भनेको चाहिँ अब एक दुई दिनमा पहिलो चरणमा 1800, त्यसपछि बाँकी रहेकाहरू क्रमशः आउनुहुन्छ।
अब एक दुई दिनमा उहाँहरू सबैलाई सुरक्षित नेपालमा चाहिँ ल्याउने र स्थानीय तहलाई चाहिँ ह्यान्ड ओभर गर्ने, स्थानीय तहमा पनि क्वारेन्टाइन गरेर राख्ने अनि आरडीटीको दायरामा ल्याएर त्यसपछि मात्र घरमा पठाउने हामीले समन्वय गरिरहेका छौँ।
उहाँ हुनुहुन्थ्यो सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाही, सहकर्मी सन्तोष रेग्मीसँग कुराकानी गर्नुहुँदै। उदयपुरको त्रियुगा नगरपालिका 3 भुल्केसहित समग्र जिल्लामा कोरोना भाइरसको जोखिम कम हुँदै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख मोहन सुवेदीले भुल्केसहित 6 र चौदण्डीगढ़ी नगरपालिका सहितका 2 स्थानबाट संकलन गरिएको स्वाबको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो। उहाँले कोरोना परीक्षण जारी रहेको समेत बताउनुभयो। सहायक प्रमुख जिल्लाधिकारी भीम प्रसाद भट्टराईले जिल्लामा अब कोरोना संक्रमणको वृद्धि पहिलो चरणको जस्तो नहुने र अवस्था विस्तारै सामान्य हुँदै गएको जानकारी दिनुभयो। गत शुक्रबार झापाको दमक 3 एक 62 वर्षीय पुरूषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमित क्षेत्रलाई सील गरी संक्रमितको सम्पर्कमा आएका 54 जनामा गरिएको स्वाब परीक्षणमा कसैलाई पनि संक्रमण नभएको पाइएको छ। नगरपालिकाले जारी गरेको दैनिक विज्ञप्तिमा 4 दिन अघि पीसीआर परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको स्वाबको परीक्षणको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ। पीसीआर परीक्षण पहिलो चरणमा दमकका विभिन्न क्षेत्रका शंकास्पद 30 जनामा गरिएको र गत वैशाख 12 ती वृद्धमा संक्रमण पुष्टि भएको थियो। संक्रमितलाई सोही दिन नै विराटनगरस्थित कोशी कोविड अस्पतालमा उपचारका लागि पठाइएको छ। कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रण एवं रोकथामका लागि लागू गरिएको लकडाउनका कारण पोखरा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरूमध्ये आधा भन्दा पनि कम मात्र सञ्चालनमा रहेका छन्। सञ्चालित उद्योगहरू पनि कामदार र कच्चा पदार्थको अभावमा पूर्ण क्षमतामा चलाउन नसकिएको उद्योगीहरूको भनाइ छ। पोखराबाट संवाददाता माधव पराजुलीको रिपोर्ट।
जम्मा जम्मा 76 उद्योग छन्, 25 उद्योगहरू चलेका छन्, एउटा उद्योग चलेर फेरि बन्द भयो।
पोखरा औद्योगिक क्षेत्रका कार्यकारी निर्देशक भूषण कुमार उपाध्याय, पोखरा औद्योगिक क्षेत्रमा 76 उद्योग मध्ये लकडाउन अथवा अहिलेको अवस्थामा 36 उद्योग मात्र सञ्चालित छन्। सञ्चालित ती उद्योग पनि कामदार अभाव र बजार व्यवस्थापनको समस्याले गर्दा सञ्चालनमा कठिनाई भएको छ। उत्पादन गरेको सामान बजारमा लैजान समस्या भएपछि अहिले सञ्चालन भएका उद्योग पनि बन्द हुने अवस्थामा छन्। गौरीशंकर बिस्कुटका सञ्चालक दिनेश थापा,
अब सबै श्रमिकहरूलाई अब भित्र क्वारेन्टाइनमै राखेर सञ्चालन गर्ने अनुमति भए पनि सबै श्रमिकहरू उपलब्ध नभएको कारणले अब मेसिनहरू 100% क्यापासिटीमा सञ्चालन गर्न सकिएन र अर्को पक्ष अब विस्तारै हामीसँग भएको र मेटेरियल रुकिँदै गएको अवस्था छ।
यहाँका पानी, बिस्कुट, मसला, अक्सिजन, दुग्ध, बिस्कुट, चाउचाउ, मसला, दाना लगायतका उद्योगहरू सञ्चालनमा छन्। कठिनाईका साथ सञ्चालन भइरहेका यी उद्योगहरूले जम्मा 25% मात्र उत्पादन गरेको छ। नियमित उद्योग सञ्चालन गर्ने वातावरण मिलाउन तथा कच्चा पदार्थ आयात गर्न र बजारीकरणमा सहजता ल्याउन गण्डकी प्रदेश सरकारले कस्तो भूमिका निर्वाह गर्छ त? गण्डकी प्रदेशका उद्योग मन्त्री विकास लम्साल,
सहज रूपले उद्योग सञ्चालन गर्नका लागि सामाजिक डिस्टेन्स कायम गरेर त्यहाँभित्र आवासीय प्रबन्ध मिलाएर सेनिटाइजरको प्रयोग गरेर मास्कको प्रयोग गरेर पञ्जाहरू लगाएर काम गर्न मिल्ने उद्योगहरू सञ्चालन गर्ने भनेर हामीले भनेका छौँ। अब कतिपय उद्योगहरूको र मेच्योर नभएर मजदुरहरू टाढा गइसकेको, आउन नसक्ने भएर नचलेको भए एउटा कुरा हो, नत्र चल्न सक्ने उद्योगहरूलाई सञ्चालन गर्ने एउटा वातावरण निर्माण गरेका छौँ।
उद्योगमा कामदार अभाव, उचित बजार व्यवस्थापन र कच्चा पदार्थ आयात हुन नसक्दा उत्पादनमा कमी आएको छ। माधव पराजुली, रेडियो नेपाल, पोखरा।
हेलो,
के
गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ के अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानजीलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक, राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। कोरोनाको संक्रमण रोक्न बाँकेमा भोलिदेखि लकडाउन थप कड़ा बनाइँदैछ। यसअघि साँझको समयमा भीड़भाड़ बढ़ेपछि स्थानीय प्रशासनले औषधि बाहेकका अत्यावश्यक सामान पाइने पसल 4 बजेसम्म मात्र खोल्न भनेको थियो, तर यसले गर्दा बिहानैदेखि दिउँसोसम्म भीड़भाड़ झन बढ़ेपछि भोलिदेखि औषधि बाहेक अन्य अत्यावश्यक सामानहरू पाइने पसल बिहान 10 बजेसम्म मात्र खोल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना जारी गरी औषधि बाहेकका अत्यावश्यक सेवाका पसल व्यवसायहरू बिहान 10 बजेपछि पूर्ण रूपमा बन्द गर्न भनेको छ। कोरोना भाइरसको विश्वव्यापी महामारीबाट नेपालको पर्यटन क्षेत्रमा परेको प्रभाव मूल्यांकन तथा पुनरुत्थानका लागि अवलम्बन गर्नुपर्ने उपायबारे सम्बद्धहरूबीच छलफल भइरहेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा निजी क्षेत्रका पर्यटन व्यवसायीहरू कोरोना महामारीबाट पर्यटन क्षेत्रमा परेको असर न्यूनीकरणका उपाय तथा समग्र पर्यटन क्षेत्रकै पुनरुत्थानका लागि विभिन्न रणनीति एवं कार्यक्रमको तयारीमा जुटेका हुन्। यो सन्दर्भमा के कस्ता प्रयास भएका छन् र के कस्ता विकल्पहरू देखिन्छन् भनी हामीले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीसँग सोधेका छौं।
संसारभरि नेपालको बारेमा पोजिटिभ मेसेज पठाउने भनेको नेपालमा अड्केर रहेका सम्पूर्ण विदेशी नागरिकहरूलाई सुरक्षित रूपमा उहाँहरूको देशमा पठाउने, किनभने उहाँहरू आफ्नो देशमा जाँदाखेरि उहाँहरूले एउटा पोजिटिभ मेसेज, यस्तो अवस्थामा नै नेपालले हामीलाई सघाएर हामीलाई चाहिँ आफ्नो देश फर्किन सहयोग गर्यो भन्ने खालको मेसेज जाओस् भन्ने उहाँहरूलाई हामीले फिर्ता पठाउनमा सघायौँ। एउटा फेज टू भनेको अहिले हामी स्पेसली नेपाल सरकारसँग पर्यटन क्षेत्रमा के कति क्षति भएको छ त्यसको चाहिँ एउटा मूल्याङ्कन गरेर त्यसको एउटा रिपोर्ट बुझाएर एउटा राहत प्याकेजको माग गरेर त्यसमा नेपाल पर्यटन बोर्ड र नेपालमा अहिले पर्यटनमा सक्रिय विभिन्न संघ संस्थाहरूसँग पनि हामीले डाटा संकलन गरेका छौँ। हाम्रो ल्यान्ड मिनिस्ट्री पर्यटन मन्त्रालयमा बुझायौं। यो रिपोर्टमा हामीले खास गरी सम्पूर्ण पर्यटन क्षेत्रलाई सम्बोधन गर्न सक्ने गरी 20 अर्ब रुपियाँको एउटा प्याकेज, राहत प्याकेजको चाहिँ माग गरेर राखेका छौँ। त्यस सँगसँगै लोन पिरियड जुन छ, लोन पिरियड यदि 5 वर्ष छ भने त्यसमा 3 वर्ष थपिदिने अथवा जति समय छ अहिले त्यसमा 3 वर्ष थपिदिने र सम्भव भएसम्म यो इन्ट्रेस्ट रेटलाई घटाएर लगानीकर्ताहरूलाई चाहिँ अलिक सहज हुने वातावरण सिर्जना गर्नुपर्छ भन्ने, एकातिर सरकारसँग राहतको प्याकेज र हामी आफैले के गर्न सक्छौँ, कस्तो खालको रोजगारी सिर्जना गर्न सक्छौँ, अथवा होटल हुन् हान यी जति एसोसिएसन छन् उहाँसँग आबद्ध मजदुरहरूलाई हामी के कस्तो सुविधा दिन सक्छौँ, अथवा उहाँहरूलाई यो इन्डस्ट्रीबाट पलायन नभइकन यही इन्डस्ट्रीमा जोगाइराख्न के काम गर्न सक्छौँ भनेर पनि त्यसमा नि छलफल गऱ्यौँ। केही रोजगारी यता सिर्जना गर्न सकिन्छ भनेर 2-3 सेक्टरमा बाँडेका छौँ, जस्तो हिमाल क्लिनिङको लागि केही म्यान पावरहरू, ट्रेकिङ ट्रेलहरूको मेन्टेनेन्सको लागि, हेरिटेज साइटहरूको सरसफाई, नदी किनारको सरसफाई, क्लाइम्बिङमा लगाएका, ट्रेकिङमा लगाएका, होटलमा लगाएकालाई हेरिटेज साइटहरूको सरसफाई र राफ्टिङवालालाई खोलाको सरसफाईमा लगाउने।
समयसम्म यो लकडाउन जारी रहँदा आन्तरिक पर्यटन पुनरुद्धारका कामहरू के गर्न सकिएला?
पर्यटनसँग आबद्ध कुनै पनि इन्डस्ट्रीलाई सुचारू गर्दा प्रोटोकल फलो गरेर यो अनुसारले फलो गर्ने भनेर नियमहरू बनाएको छ पर्यटन बोर्डले। त्यसमा पनि हामी यी सबै संघ संस्थाहरूका साथीहरूसँग उहाँहरूको पनि भ्यूलाई राखेर एउटा परिष्कृत रूपमा चाहिँ एउटा डकुमेन्ट बनाएर हामीले मन्त्रालयलाई बुझाएको छौँ र मन्त्रालयलाई त्यही डकुमेन्टलाई चाहिँ अगाडि सारेर अब स्लोली लकडाउनबाट हामी खोल्नतिर पनि जानुपर्छ। सधैँ लकडाउन राखेर नि सम्भव छैन। ठुलो म्यान पावर लामो समयसम्म बेरोजगार भयो भने विद्रोहको अवस्था नि आउन सक्छ, खान नपाइसकेपछि मान्छे विद्रोहमा पुग्छ होइन। त्यही भएर यसलाई इकोनोमी चलायमान बनाउनै पर्छ। त्यसको भनेको उपाय भनेकै ग्रीन जोनहरूलाई स्लोली खोल्दै जानु नै हो।
उहाँ हुनुहुन्थ्यो नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, सहकर्मी प्रवीण पोखरेलसँग कुराकानी गर्नुहुँदै। काभ्रे हुँदै भक्तपुर नाका भएर राजधानी भित्र नै हरेक व्यक्तिको शरीरको तापक्रम मापन र व्यक्तिगत विवरण संकलन कार्य शुरू भएको छ। भक्तपुरको जगाती स्थित प्रहरी चौकीसँगै नेपाली सेना, नेपाल प्रहरी र स्वास्थ्य कर्मीको टोलीले पैदल यात्री र विभिन्न सवारी साधनमा आउनेहरूको ज्वरो नाप्ने र व्यक्तिगत विवरण लिने कार्य शुरू गरेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरको प्रमुख स्वास्थ्य अधिकृत कृष्ण बहादुर मिजारले जानकारी दिनुभयो। स्थानीय तहसँगको समन्वयमा ज्वरो मापन गर्ने काम शुरू भएको हो। नेपाली सेना वीरदल गणका गणपति शिव पौडेलले जगाती नाकामा 24 घण्टा ज्वरो नाप्ने र व्यक्तिगत विवरण लिने काम हुने बताउनुभयो। नेपाली कांग्रेस मुगुले मुगुबाट काठमाडौँ आइबसेका करिब 1177 जनालाई राहत वितरण गरेको र 1156 जनालाई विभिन्न सवारी साधन मार्फत मुगु पठाइएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा आज वीरगंज महानगरले वितरण गरेको राहतमा केही वडामा गुणस्तरहीन चामल भेटिएपछि यसबारेमा अनुसन्धान शुरू गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतको नेतृत्वमा वाणिज्य कार्यालय, खाद्य गुणस्तर तथा नापतोल कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरूले आज वीरगंज महानगरपालिका वडा नम्बर 14 को कार्यालयमा राहत वितरणका लागि राखेको चामलको नमूना संकलन गरेको छ। राहतका लागि महानगरपालिकाले टेण्डर मार्फत न्यू बोलबम खाद्य सप्लाई वीरगंज, अनुज खाद्य भण्डार वीरगंज, विद्यांचल खाद्य भण्डारबाट लिएको चामलको नमूना संकलन अनुगमन टोलीले गरेको छ। टोलीले तौल कम देखिएको चामलको बोरा समेत नियन्त्रणमा लिएको छ। जनकपुर धामको प्रादेशिक अस्पतालमा केही समय अगाडि मात्र स्थापना गरिएको कोरोनाको परीक्षण गर्ने प्रादेशिक प्रयोगशालामा जडान गरिएको पीसीआर मेसिनले काम नगरेपछि बन्द गरिएको छ। सर्लाही जिल्लाका धनकौल गाउँपालिका वडा नम्बर 5 का एकजना 14 वर्षका किशोरको गलत रिपोर्ट आएपछि प्रयोगशालामा स्वाबको परीक्षण बन्द गरी प्रयोगशालामा परीक्षण गरिएका 101 जनाको स्वाबलाई पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको थियो। गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका 11 जिल्ला अस्पतालमा सघन उपचार कक्ष आईसीयूको विस्तार गर्ने भएको छ। जिल्ला अस्पतालहरूमा आईसीयू कक्ष नहुँदा जटिल प्रकारका बिरामीको उपचारमा समस्या भएपछि प्रदेश सरकारको मन्त्री परिषदले सबै जिल्लामा सघन उपचार कक्ष आईसीयू निर्माणका लागि बजेट विनियोजन गर्ने निर्णय गरेको हो। 11 जिल्लाका जिल्ला अस्पतालमा आईसीयू स्थापनाका लागि 14 करोड़ रूपियाँ विनियोजन गरिएको गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिनु भयो। केन्द्र सरकार र प्रदेश सरकारले बजेट उपलब्ध गराए पनि धनुषा जिल्लाका कतिपय स्थानीय तहका दलित तथा विपन्न परिवारले राहत पाउन सकेका छैनन्। यद्यपि लकडाउनबाट प्रभावित परिवारलाई व्यवस्थित रूपमा राहत उपलब्ध गराउन सहयोग गर्दै आएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। जनकपुर धामबाट संवाददाता नेहा झाको रिपोर्ट।
यो दुखेसो हो नगरायन नगरपालिका वडा नम्बर 2 की घुर्नी सदाको। कोरोना भाइरसको संक्रमण नेपालमा बढ्न नदिन सरकारले गत चैत 11 गतेदेखि लागू हुने गरी घोषणा गरेको लकडाउनका कारण अहिले घुर्नीको 7 सदस्यीय परिवारको बिहान र बेलुका घरमा चुलो बल्न कठिनाई भएको छ। घरमै बसेर नुन रोटी खाऊ भनेर भन्छन्, तर नुन रोटीका लागि समेत कामै गर्नुपर्छ, जुन कि पूर्ण रूपले बन्द छ। कसरी काम गर्नु भन्नुहुन्छ वडा नम्बर 2 कै ज्याला मजदूरी गर्दै आउनु भएको पुनिता सदा। वास्तविक पीड़ितहरूका लागि आएको राहतमा समेत भागभण्डा खोजिन थालेपछि राहत वितरणमा ढिलाइ भइरहेको नगरायन नगरपालिकाका प्रमुख परमेश्वर शाहले बताउनुभयो।
रोजी रोटी गर्नलाई साह्रो छ, त्यो व्यक्तिलाई चाहियो। 90% बाध्यता गरेर 4 दलको सर्जन त्यसमा राखेर त्यो राहत वितरण गर्नेछ। 4 दल लगायत नगरपालिकाको जो प्रतिनिधिहरू छन् त्यो त्यसमा सफल भएको छैन।
लकडाउनबाट पीड़ित विपन्नहरूका लागि सरकारले राहत उपलब्ध गराए पनि अहिलेसम्म आफूहरूले पाउन नसकेको वडा नम्बर 2 कै मालती देवी सदाको भनाइरहेको छ। यता धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले राहत बाँड्ने काम स्थानीय तहहरूको भए पनि वास्तविक पीड़ितसम्म राहत पुर्याउनका लागि आफूहरूले समेत समन्वय गर्दै आएको बताउनुभयो।
कसरी बाँडिरहेको छ त्यसलाई हेरिदिने अनि खाद्यान्नहरू अथवा पुगेन हेरिदिने कामहरू हामीले गरिरहेका छौँ।
संघ तथा प्रदेश सरकारले बजेट छुट्याए पनि स्थानीय तहहरूमा अहिलेसम्म दलित तथा विपन्न परिवारहरू राहत पाउनबाट वञ्चित रहेका छन्। नेहा झा, रेडियो नेपाल, जनकपुर धाम।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर 2,28,000 भन्दा बढ़ीको मृत्यु भएको छ भने संक्रमितको संख्या 32,33,000 नागेको छ। हालसम्म 10,00,000 7,000 भन्दा बढ़ी मानिस निको भएर घर फर्किसकेका छन्। कोरोना भाइरसबाट सबैभन्दा बढ़ी प्रभावित मुलुक अमेरिकामा मृत्यु हुनेको संख्या 61,668 पुगेको छ। अमेरिकामा संक्रमितको संख्या 10,64,000 नागेको छ। यसैगरी कोरोना भाइरसको सन्त्रास झेलिरहेको युरोपेली मुलुक इटालीमा मर्नेको संख्या 27,682 पुगेको छ। यसैबीच बेलायतमा कोरोना भाइरसबाट प्रभावित दोस्रो युरोपेली मुलुक बनेको छ। बेलायतमा संक्रमणबाट मृत्यु हुनेको संख्या 27,000 नआएको छ। कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या स्पेनमा 24,275, फ्रान्समा 24,000, जर्मनीमा 6,000 र टर्कीमा 3,000 पुगेको छ। कोरोना भाइरसबाट सबैभन्दा बढ़ी प्रभावित एसियाली मुलुक इरानमा मर्नेको संख्या 5,957 पुगेको छ भने संक्रमितको संख्या 93,000 नागेको छ। छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या 1,000 नागेको छ। भारतमा संक्रमितको संख्या 33,000 पुगेको छ। जापानमा कोरोना भाइरसको महामारी फैलनबाट रोक्न जारी गरिएको संकटकाल सरकारले पुनः लम्ब्याउने भएको छ। संकटकालको अवस्था कति अवधिका लागि लम्ब्याउने भन्ने निर्णय नभए पनि आगामी मे 7 हटाइने भनिएको आपतकाल तत्काल नहट्ने जापानका प्रधानमन्त्री सिन्जो आबेले बताउनुभयो। यसैबीच युरोपेली मुलुक जर्मनीमा संग्रहालय, चिडियाखाना, गिर्जाघर लगायतका सार्वजनिक स्थलहरू खोलिने भएको छ। सामाजिक दूरी र सरसफाईको पूर्ण पालना गर्ने पूर्व शर्तमा उक्त स्थानहरू खोल्न दिइने जर्मन सरकारले बताएको छ। चर्चित भारतीय अभिनेता ऋषि कपूरको 67 वर्षको उमेरमा आज भारतको मुम्बईमा उपचारको क्रममा निधन भएको छ। अब मौसम सम्बन्धी जानकारी। हाल देशमा पश्चिमी वायु र स्थानीय वायु तथा पूर्वी भूभागमा नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाड़ी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले आगामी 24 घण्टामा देशभर सामान्यतया बदली भएकै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सरकारले लकडाउनका कारण प्रभावित उद्योग व्यवसायहरूको संरक्षणका लागि थप छूट र सुविधा दिने, असंगठित क्षेत्रका श्रमिकहरूलाई सार्वजनिक निर्माण कार्यमा लगाउने निर्णय, गत 24 घण्टामा मुलुकमा कोरोनाको कुनै नयाँ संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयको जानकारी, एक महिनादेखि भारतका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका नेपालीहरू दार्चुला र बैतडी नाकाबाट स्वदेश प्रवेश र कोरोना भाइरसको संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या 2,28,000 नाग्यो, कुल संक्रमित 32,00,000 हाराहारीमा। यसका साथै राति 9 बजेको समाचार यही पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।